रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादको एउटा अर्को श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ। केन्द्रीय कमिटी बैठकले त्यसअघि बसेको स्थायी समितिले पारित गरेको विधान संशोधन प्रस्ताव पारित गरेको हो र एमाले विधान महाधिवेशन भदौ 27 र 28 गर्ने भएको छ। त्यस प्रयोजनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको समय जगत्वमा राजनीतिक मसौदा समिति, महासचिव ईश्वर पोखरेलको समय जगत्वमा संगठनात्मक प्रतिवेदन मसौदा समिति, विष्णु पौडेलको समय जगत्वमा विधान संशोधन प्रस्ताव मसौदा समिति र रामबहादुर थापाको समय जगत् व्यवस्थापन समिति बनाएको छ। र नवौं महाधिवेशनले 159 सदस्यीय केन्द्रीय कमिटी निर्वाचन गरेको थियो, तर अहिलेको आवश्यकतालाई ध्यान दिँदै भन्दै 225 सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ र विभिन्न पदहरू तोकेको पनि छ। यसै गरी अब एमालेभित्र केन्द्रीय कमिटी र पोलिट ब्युरो रहनेछ र सानो सचिवालय रहने प्रबन्धको पनि प्रस्ताव गरिएको छ। र तीव्र गतिमा यो विधान अधिवेशनको कामहरू अघि बढ़िरहेको छ र बैठकहरू जारी छन्, छलफलहरू छन् र घनीभूत छलफलहरू भइरहेको बताइएको छ। यस सन्दर्भमा छलफलका लागि आज हामीले एमाले महासचिव ईश्वर पोखरेलज्यूसँग सम्वाद गर्दैछौ। उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। महासचिवज्यू, हार्दिक स्वागत छ। हामी यतिखेर एमाले महासचिव ईश्वर पोखरेलज्यूसँग सम्वाद गर्ने तर्खरमा छौँ। महासचिवज्यू, हार्दिक स्वागत छ।
हजुर, धन्यवाद।
अब यहाँहरूको यो हिजोको बैठकका विभिन्न समाचारहरू पनि आए, अब यहाँहरू विधान अधिवेशनमा जाँदै हुनुहुन्छ, अब यो तयारी घनीभूत देखिन्छ, अब के गरिराख्नु भएको छ?
सबभन्दा पहिले त यो तपाईँले ठिकै सूचना प्राप्त गर्नुभएको छ। हिजो हाम्रो प्रवक्ताजीले पनि हाम्रा बैठकका निर्णयहरू सार्वजनिक गरिसक्नु भएको छ। हामी विधान महाधिवेशनको तयारीमा छौँ। यो विधान महाधिवेशन भनेको नेकपा एमालेको विधानमा गरिएको एउटा गर्नै पर्ने, पुरा गर्नै पर्ने व्यवस्था हो। महाधिवेशनभन्दा पहिले हामीले विधान महाधिवेशन सम्पन्न गर्नुपर्छ। त्यो विधान महाधिवेशन गरेर मात्रै हामी राष्ट्रिय महाधिवेशन गर्न सक्छौँ। त्यसको लागि अब हाम्रो यो नेकपा एमालेको लागि समयको लेजिटिमेट बोर्डर लाइन भनेको 2079 वैशाख 10 गते 11 गते यस्तै पुग्छ। त्योभन्दा पहिले नै हामीले यो सबै काम सम्पन्न गर्नुपर्छ। त महाधिवेशन गर्नुभन्दा पहिले विधान महाधिवेशन गर्नुपर्ने भएको हुनाले महाधिवेशनको बारेमा सामान्यत हामीले मङ्सिरको फर्स्ट विकमा गर्ने भनेर लगभग समझदारी बनाएका छौँ। त्यो कुरालाई ख्याल गरेर त्योभन्दा अगाडि नै विधान महाधिवेशन गर्नुपर्छ। त्यसको लागि हामीले भदौ 27 र 28 विधान महाधिवेशन गर्ने मिति तोकेका छौँ, 2078 भदौ 27-28 गते। त त्यो विधान महाधिवेशनमा मूलत 3 विषयमा हामी छलफल गर्छौँ र त्यो निर्णय गर्छौँ। एउटा राजनीतिक प्रतिवेदन हामीले पारित गर्नुपर्छ त्यहाँ, अर्को संगठनात्मक प्रतिवेदन पारित गर्नुपर्छ, तेस्रो चाहिँ विधानको संशोधन सम्बन्धी काम गर्नुपर्छ। त यो 3 महत्त्वपूर्ण काम गर्नको लागि हामीले एउटा युद्ध स्तरमा नलागिकन अरू कुनै उपाय छैन। त्यस कारणले यो विधान महाधिवेशनमा गर्नुपर्ने कामहरूको लागि त्यस अनुरूप नै हामीले जिम्मेवारीहरूको पनि बाँडफाँड गरेका छौँ। हामीले राजनीतिक प्रतिवेदन मसौदा गर्ने समितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा टिम बनेको छ। संगठनात्मक प्रतिवेदन मसौदा गर्ने समितिमा म महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा टिम बनेको छ र विधान संशोधन मसौदा समितिको तयार गर्नको लागि उपमहासचिव विष्णु प्रसाद पौडेलको नेतृत्वमा टिम बनेको छ। यो सबै कुरा हामीले हिजो केन्द्रीय समितिको बैठकबाट यी सबै हाम्रा निर्णय प्रस्तावहरूलाई औपचारिक ढङ्गले पारित गरेका छौँ। अब त्यस अनुरूप हामी जान्छौँ। दोस्रो कुरा, विधान संशोधनको सन्दर्भमा विधानमा के संशोधन गर्नुपर्छ भन्ने विषयको कन्टेन्टहरू हिजो हामीले केन्द्रीय कमिटीबाट पारित गयौँ। अब भोलिसम्म हामी देशव्यापी रूपमा सबै ठाउँमा पठाइसक्छौँ, किनभने विधान महाधिवेशन गर्नुभन्दा 1 अगाडि सबै ठाउँमा पठाइसक्नु पर्ने हाम्रो वैधानिक व्यवस्था हो। त्यस कारणले हामी पठाइसक्छौँ र ती आएका सुझावको आधारमा फेरि हामी विधान महाधिवेशनमा प्रस्तुत गर्ने अन्तिम मस्यौदा विधान संशोधन सम्बन्धी मस्यौदा प्रस्ताव बनाउँछौँ। त यो काम हाम्रो आफ्नो गर्नुपर्ने कामहरूको एउटा सूची हो र त्यो सूची अनुसार जिम्मेवारीको बाँडफाँड पनि हामीले गरेका हौ।
महासचिवज्यू, अब यो बहुपदीय कमिटीबाट त्यसमाथि पनि यहाँहरूको सबै पदमा निर्वाचित हुने व्यवस्था थियो, अब अलिकति ब्याक हुन खोज्या बहुपदीय कमिटीबाट?
होइन, ब्याक हुन खोजेको होइन। अहिले पनि जस्तो भनौँ, अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवहरूको व्यवस्था अहिले पनि छँदैछ। सङ्ख्याको जहाँसम्म कुरा हो, त्यो सङ्ख्याको कुरामा त त्यो निड बेस्ड भएर चल्ने हो। यसपटक हामीले प्रस्ताव गरेको चाहिँ कुरा के छ भने, अध्यक्ष एउटा हुने भइहाल्यो, उपाध्यक्ष दुईटा मात्रै बनाउने र उपाध्यक्ष चाहिँ अटोमेटिकली नै त्यो सक्सेसरको रूपमा हुन्, है, यो उपाध्यक्ष भनेको सक्सेसरको रूपमा हुन् भन्ने हिसाबले पनि हामीले गर्नुपर्ने हुनाले दुईटा उपाध्यक्ष भनेको अब दुईटा मध्ये कोही हुन्छ भन्ने खालको कुराको एउटा मेसेज पनि हो। महासचिव एउटा, उपमहासचिव पनि दुईटा। त उपमहासचिवको हकमा पनि महासचिवका लागि स्वाभाविक एउटा यो कम्पिटिसन चाहिँ उपमहासचिवभित्रबाट नै हुन्छ भन्ने एउटा यो सन्देश पनि हामीले दिन खोजेका हो। सचिवहरूमा चाहिँ पदाधिकारीहरूमा सचिवको स्टेप भनेको एउटा प्रारम्भ हो। त्यो प्रारम्भमा समावेशिता सबै हिसाबले, क्षेत्रीय समावेशिताको कुरा पनि र अरू समावेशी हिसाबले पनि त्यसलाई ख्याल गर्नुपर्छ भनेर त्यो संख्या प्रस्ताव गरिएको हो। त्यसकारणले हजुर,
अब यो अध्यक्षलाई अलिकति शक्तिशाली बनाए भने केन्द्रीय समिति पनि राम्रोसँग मुभ हुने, पार्टी पनि राम्रोसँग मुभ हुने रहेछ भन्ने यो बोध हो कि, अथवा नयाँ संरचनाले अझ पार्टीलाई सजिलोसँग लैजान सकिन्छ भन्ने हो कि, यो परिवर्तन गर्ने मुडमा चाहिँ यहाँहरू कसरी आइपुग्नु भयो?
होइन, यसमा हाम्रो आठौँ राष्ट्रिय महाधिवेशन पछिदेखि नै हाम्रा अभ्यासहरू छन्। विधान भनेको त के रहेछ भने, आफ्नो राजनीतिक कार्य विषयलाई कार्यान्वयन गर्ने सिलसिलामा विकसित भएका व्यवहारहरूलाई सम्बोधन गर्नको लागि बनाउने दस्तावेज हो त्यो। हामीले यसबिचमा अनुभव गऱ्यौँ, राम्रा अनुभव पनि छन्, केही कमजोरीहरू पनि देखिएका छन्। हामी अगाडि बढ्ने सिलसिलामा कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्ने अठोट र सङ्कल्प गर्नुपर्छ। हामीले यो विधान संशोधनको कुरा गरिरहँदा पनि हाम्रो संगठनात्मक जीवनमा कस्ता कस्ता सङ्गति नमिलेका कुराहरू देखिए, कसरी व्यवस्थित भएर जानुपर्ने रहेछ, के कुरामा ध्यान दिनुपर्ने रहेछ भन्ने कुरा त हामीलाई बोध भएको छ नि यसबिचमा। ती कुरालाई समेत ख्याल गरेर हामीले विधान संशोधनको मस्यौदा तयार गरेका हौँ।
महासचिवज्यू, अहिले हामीले अलिकति संगठनात्मक कुरा गर्यौँ, अघि नै यहाँले संकेत गर्नुभएको थियो यो विधान महाधिवेशनमा संगठनात्मक राजनीतिक प्रस्तावको पनि कुरा गर्नुभएको थियो। अब राजनीतिक प्रस्ताव आउने बेलामा धेरै कुराहरू होलान्, अध्यक्षज्यूकै संयोजकत्वमा यो समिति पनि बनेको छ। म यहाँलाई सम्झना गरौँ, माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा बनेको बेला जब ज छोड्न सकिन्न, बरु पार्टी एकता हुन्न भन्ने ढंगले यहाँले जब जको पक्षमा कडा अडान लिनुभएको थियो। धेरै नेकपाभित्रकै साथीहरूले पनि तत्कालीन अध्यक्ष प्रचण्ड र यहाँको बीचको त्यो एक प्रकारको अनौपचारिक शब्द भन्दा त्यो दोहोरीलाई लिएर ओहो के होला भनेर जिब्रो नै टोकेका थिए। अब त यहाँलाई सजिलो भएन?
होइन, मैले त्यस्तो ठान्दिनँ। पार्टी एकताको बेलामा पनि वास्तवमा मैले भन्दै आएको रिपिटेडली, त्यस बेलाका मेरा आर्टिकलहरू, मेरो अभिव्यक्तिहरू, भाषणहरू, मैले सामाजिक सञ्जालमा लेखेका कुराहरू ती अहिले पनि सुरक्षित छन्। एकता गरिनु पर्थ्यो, एकता राष्ट्रिय आवश्यकता थियो, किनभने पोलिटिकल स्टेबिलिटीको लागि कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार बन्ने कुरा एकदमै यो अपरिहार्य आवश्यकता थियो, यो जरुरी थियो, कार्यकर्ताहरूको पनि चाहना थियो, जनताको पनि चाहना थियो, राष्ट्रिय आवश्यकता थियो। तर यो आवश्यकतालाई पुरा गर्ने सिलसिलामा केही कमीहरू, समस्याहरू मैले त्यस बेलादेखि देखेको, खास गरी विचारसँग सम्बन्धित विषयहरूलाई अलिकति त्यो अलिक त्यसमा पन्यालो नै छोडियो, त्यो विचारको विषयलाई अलिक कमजोर ढङ्गले समाइयो भन्ने मलाई पर्या हो। सङ्गठनात्मक कुरामा पनि कम्युनिस्ट पार्टी, दुईटा कम्युनिस्ट पार्टी मिलिरहँदा संगठनात्मक क्षेत्रमा कसरी व्यवस्थित बनाउनु पर्छ भन्ने कुरा ती मूल मान्यताहरू नै अलिक कमजोर ढङ्गले समाइयो भन्ने मलाई लागेको हो। कम्युनिस्ट पार्टीमा नेतृत्वको निर्धारण गरिरहँदा त्यसका केही प्रिन्सिपलहरू हुन्छन्, त्यो प्रिन्सिपललाई पनि कमजोर ढङ्गले समाइयो र यो 3 वर्ष चाहिँ कस्तो हो त भन्दा यो 3 वर्षको काल सबैतिर पार्टी पार्टी देखिने तर पार्टी बिस्तारै कमजोर हुँदै जाने जस्तो स्थिति देखियो। त्यस कारणले विचारको प्रश्न, सङ्गठनको प्रश्न र नेतृत्वको प्रश्न भनेको कम्युनिस्ट पार्टीको एउटा राजनीति, हाम्रो राजनीति पार्टी त्यसमा पनि कम्युनिस्ट पार्टीको लागि यो जीवन मरणको विषय हो। यो विषयप्रति अलि हाम्रो यथोचित ध्यान जान सकेन भन्ने एउटा कुरा यो। दोस्रो कुरा जनताको बहुदलीय जनवादको बारेमा कसैले पनि त्यसलाई के बुझ्नु हुँदैन भने दिवंगत जननेता मदन भण्डारीको नामसित गाँसिएर पनि भावनात्मक ढङ्गले गाँसिएर मात्रै यो विषय उठाइएको होइन। पहिले जुन एमाले ल्याएको हुनाले एमालेसित मात्रै गाँसेर यसलाई बुझ्नु हुँदैन। जनताको बहुदलीय जनवाद भनेको नेपालको विशिष्टतामा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार हो। यो विचारको आफ्नै कम्पोनेन्टहरू छन्, आफ्नै स्रोतहरू छन्, आफ्नै आधारहरू छन्। त्यो आधार भनेको नेपालको कम्युनिस्ट आन्दोलनका अग्रजहरूले ग्रहण गरेका, लिएका, आत्मसात गरेका सकारात्मक विचारहरूको उन्नत निष्कर्ष हो। जब जब यो 2006 साल वैशाख 10 गतेदेखि पहिलो पर्चा जुन निकालियो त्यस बेलादेखिको निरन्तरता छ जब जमा, त्यो विकसित हुँदै हुँदै यो ठाउँमा आयो। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरूको निचोड हो त्यो जब जब र दर्शन र सिद्धान्तले एउटा निकालेको निष्कर्ष हो जब जब। त्यो भनेको द्वन्द्व सर्वत्र हुन्छ, द्वन्द्व प्रकृतिमा हुन्छ, मानव समाजमा हुन्छ, पोलिटिक्समा हुन्छ, पोलिटिकल सिस्टममा, पोलिटिकल पार्टीमा हुन्छ। जब द्वन्द्व सर्वत्र छ भने द्वन्द्वलाई विधिसम्मत ढङ्गले प्रकट हुन दिनुपर्छ भन्ने दार्शनिक र सैद्धान्तिक मान्यता जब जबले राखेका छ। त्यस कारणले मेरो भनाइ के हो भने यस्तो विचार चाहिँ कुनै एउटा पार्टी विशेषको लागि अथवा कुनै नेता विशेषको सित गाँसेर मात्रै यसलाई हेर्नु हुँदैन भन्ने मेरो भनाइ सुरुदेखि नै थियो। र नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा मार्क्सवादलाई लागू गर्दा विकसित भएको विचारको रूपमा लिनुपर्छ। यो कुनै एउटा पार्टी विशेष, दल विशेष, नेता विशेषलाई मात्रै ट्याग लगाइदिने कुरो भएन भन्ने मेरो मान्यता हिजोदेखि नै अहिले पनि कायम हो।
जस्तो अब अहिले अरू अरू विषयहरू पनि थपिएका छन्। जस्तो अघिल्लो पटकका बैठकहरूमा यहाँहरूभन्दा पछिल्लो पुस्ताका केही नेताहरूले संगीता खारेजी लगायतका केही विषयहरूमा पनि मतहरू राख्नु भएको छ। अहिले परिस्थिति पनि फरक ढंगले अघि बढेको छ। त्यो जब जबको मूल सिद्धान्त रहेर प्राक्टिसमा, कार्यनीतिमा अहिले भएका कुराहरूमा केही थपघट हुने, संगीताको मैले उदाहरणको लागि मात्रै यो प्रस्तुत गरेँ, त्योसँग जाने विषयहरूमा पनि यहाँहरू पुनर्विचार गर्ने तयारीमा हुनुहुन्छ कि त्यो यथा स्थानमै रहन्छ?
यसमा के हो भन्नलाई भने संविधानको सर्वोच्चतालाई हामी मान्छौँ, कानुनको शासनलाई मान्छौँ, नियन्त्रण र सन्तुलन शक्ति पृथकीकरणको कुरालाई हामी मान्छौँ। यो संविधान हामीले बनाएको हो, संविधानमा किट्ने गरिएका किटानी व्यवस्थाहरूलाई पालन गर्ने हामी सबैको जिम्मेवारी हो। अब यदि संविधानमा कुनै कुराहरू बारेमा छलफल गर्नुपर्ने विषय हो छ भने पनि त्यो आम पब्लिक कन्जम्सनको विषय बनाउनु हुँदैन। कमसेकम पार्टीमा लागेका, पार्टीको जिम्मेवारीमा रहेका साथीहरूले त्यो कुरा गर्नु उचित हुँदैन। मेरो भनाइ संविधानमा हेरफेर गर्नु छ, संशोधन गर्नुपर्ने छ भने पनि त्यसको एउटा विधि छ, प्रक्रिया छ, समय छ, त्यही कुरालाई ख्याल गर्नुपर्छ। त्यो एउटा सेलिब्रिटी हुने हिसाबले पब्लिक कन्जम्सनको लागि बोल्ने यस्तो गर्नु हुँदैन भन्ने मलाई लाग्छ। जस्तो संविधानमा कतिपय कुराहरू होलान्, मिलाउनु पर्ने होलान्, हिजो नमिलेका कुराहरू होलान्, त्यसको पनि त तरिका छ, विधि छ, समय आउँछ, त्यो त्यसरी गर्नुपर्छ भन्ने कुरा हो। अहिले जहाँसम्म कुरा हो थुप्रै विषय होला, त्यो छलफल ओपन भएपछि हाम्रो आफ्ना राय पनि हामी विधिसम्म ढङ्गले राखौँला। तर अहिले संविधानमा यो बदल्नु त्यो बदल्नु भनेर ढङ्गले हामीले संविधानको एक्जिस्टिङ जुन व्यवस्था छ त्यो एक्जिस्टिङ व्यवस्थामा लाई यो हटाउ त्यो हटाउ भनेर आम रूपमा बोल्ने बेला होइन। यो जुन बेला संशोधनको विषयहरू आउला त्यस बेला हामीहरू छलफल गर्न सकौँला। जहाँसम्म एकाडेमिकली विवेचना गर्ने कुरा हुनसक्छ होइन, त्यसमा कुनै समस्या भएन, तर संविधानको किटानी व्यवस्थालाई नै टार्गेट गरेर यो हटाउनुपर्छ, त्यो भएन, संविधानको यो चिज भएन, यो मान्दैनौँ भनेर जाने कुरा चाहिँ उचित हुँदैन।
महासचिवज्यू, अब मैले सोध्नै पर्ने र पब्लिकले यतिखेर मेरा श्रोताहरूले यो कुरा किन सोधेन भनेर नि मूल प्रश्न बाँकी छ। नेकपा नेकपा रहेन, अब एमाले आफ्नो यो खालको विधान महाधिवेशनको तपाईँहरू तयारीमा हुनुहुन्छ, यो खालको छलफल गर्यौं, सैद्धान्तिक कुरा पनि छलफल गर्यौं, र महासचिवज्यू तपाईँले नेकपा बन्दाखेरि त्यो जब जको बारेमा लिनुभएको अडानको सन्दर्भमा पनि कुरा गर्यौं, अब पार्टीभित्रको आन्तरिक विवाद पनि छरपष्ट छ, त्यसलाई समेट्नुहुन्छ चाहिँ कसरी?
यसमा दुई तिनटा कुरा छन्। पहिलो कुरा त हाम्रो नेकपा एमालेभित्र जो तपाईँले अहिले आन्तरिक विवाद भन्नुभयो, साँच्चै भन्यो भने यो आन्तरिकै कहाँ रहेर यसले सबै लज्जाका सीमाहरू पार गरेर गर्न केही बाँकी राखेको छैन। मलाई योभन्दा अत्यन्त दुःख लागेको छ, पीडा भएको छ, तर यथार्थ कुरा के हो भने तपाईँसित संवाद गरिरहँदा मैले यथार्थ कुरा जस्ताको जस्तै बोल्नुपर्छ। यसले सात सीमा केही पनि बाँकी राखेन। आफ्नो पार्टीको अध्यक्ष, आफ्नो पार्टीको प्रधानमन्त्रीलाई अपदस्थ गरेर प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउनको लागि राष्ट्रपतिकोमा हुजुरी दिने, निवेदन हाल्ने, सर्वोच्च मुद्दा हाल्ने, फ्लोर क्रस गरेर भोट हाल्ने, एब्सेन्ट रहने जस्ता खालका कुराहरू भए मलाई लाग्छ लोकतान्त्रिक प्रणाली भएका मुलुकहरूमा भएका अभ्यासहरूमा यो एउटा लज्जास्पद दृष्टान्तको रूपमा रहनेछ भन्ने मलाई लाग्छ। यो भनिरहँदा कोही साथीहरूप्रति मैले व्यक्तिगत हिसाबले भनेको होइन, यो अभ्यास एउटा अत्यन्त लज्जास्पद थियो। अब लोकतान्त्रिक प्रणालीमा आएपछि त्यसको विधि थियो, प्रक्रिया थियो, अनुचित कुरालाई करेक्सन गर्ने पनि ठाउँ थियो, समय थियो, त्यो सबै कुरालाई सात सीमा भत्काएर केही पनि बाँकी रहेन। होइन, यो हाम्रो पार्टी जीवनसित घाँसिएर प्रकट भएको कुराको बारेमा बोल्नु पर्दा लज्जाबोध हुन्छ। होइन, एउटा कुरा यो। दोस्रो कुरा अहिले पनि कुरा के हो भने हामीले यो पार्टीभित्र कार्यदल पनि ठिक छ नि त, सम यो आन्तरिक यो समस्यालाई समाधान गर्नको लागि, पार्टीभित्रको विग्रहको स्थितिलाई सम्बोधन गर्नको लागि एउटा बनाऊ भनेर 10 सदस्यीय कार्यदल भन्यो। कार्यदलले नेताहरूसितको सल्लाह परामर्शबाट नै 10 मुद्दे एउटा सहमति बनायो। त्यो कार्यदलले गरेको कुरा सकारात्मक छ। पार्टी केन्द्रीय कमिटी, स्थायी कमिटीले त्यसलाई एडप्ट पनि गर्यो। होइन, तर अब अर्को साइडबाट त्यो कुरा मान्दिन अनेक खालको कुराहरू भन्ने देखिन्छन्। एउटा यो, त्यस कारणले अब के अरे भन्दाखेरि पावर सेयरिङको नाममा अहिले हामी सुन्दैछौँ लज्जाजनक कुरा, महाधिवेशनमा प्रतिस्पर्धा गर्ने, जोसित हार्ने पराजित हुने त्यही पद चाहिन्छ भनेर सेयरिङ गर्ने भन्ने खालको कुरा हामी सुन्दैछौँ। मलाई व्यक्तिगत रूपमा के लाग्छ भने यो पार्टी बचाउने कुरा होइन, पार्टीको नेताहरूको व्यक्तित्वलाई व्यक्तित्वको रक्षा गर्ने कुरा होइन, यसले क्षति पुर्याउँछ। यस्ता खालका लज्जास्पद कुराहरू पनि बाहिर हामी सुन्दैछौँ। त आखिरमा खोजेको रहेछ कि यो नीतिको कुरा रहेछ कि विधिको कुरा रहेछ कि प्रक्रियाको कुरा रहेछ कि पद्धतिको कुरा रहेछ कि पदको कुरा रहेछ, यो त सबै देखिँदैछ। होइन, यदि अहिलेको अध्यक्ष या प्रधानमन्त्रीजी रहनुहुँदा गरेका काम कुराको बारेमा त्यसको रिभ्यू हुन्थ्यो भने त त्यो समीक्षा गर्ने हिसाबले नै कुराहरू उठ्थे, अगाडि बढ्थे, त्यसको निरूपण गर्ने राष्ट्रिय औपचारिक प्लेटफर्म हुन्थ्यो। त्यो सबै कुरालाई छोडेर अनि त्यो त यात्रा गर्न केही पनि बाँकी रहेन, त्यो यात्रा गाई यात्रा भन्ने कि यात्रा भन्ने त्यो एउटा यस्तो स्थिति रह्यो, केही पनि बाँकी रहेन, सात सीमा सबै भत्किए, यस्तो खालको कुरा हो। तर पनि म सबै साथीहरूलाई के भन्न चाहन्छु भने कसैले गल्ती गर्यो कमजोरी गर्यो भने पनि गल्ती कमजोरीलाई रियलाइज गरेर साथीहरू आउँदाखेरि यो पार्टी आफ्नै घर हो, यो घरमा बसेर काम गर्न सकिन्छ, त्यसमा केही कुरा भएन। मुख्य कुरा आत्मसमीक्षा गर्नु पर्यो, त्यसमा रियलाइज गर्नु पर्यो, त्यो कुरा सकियो। अब तर यदि पार्टी भनेको स्वार्थहरूको फेडरेसनको रूपमा मात्रै बुझियो भने त्यो पार्टी चल्दैन। म अहिले नेकपा एमालेको महासचिव भए पनि म के भन्न चाहन्छु भने यदि दुर्भाग्यले यो एमाले चाहिँ त्यो ठाउँमा पुग्यो भने यो पार्टी यो एमालेको जीवन सङ्कटमा पर्छ। त्यस कारणले आजको घटना प्रसङ्गमा मात्रै होइन, जुनसुकै ठाउँमा पनि जुनसुकै समयमा पनि एउटा राजनीतिक पार्टीको जीवनमा यस खालका कुराहरू थोपरिन खोज्यो भने त्यो उसको जीवनको लागि घातक हुन्छ।
जस्तो मासेज्यू तपाईँले यति मिठो कुरा गरिरहनु हुँदा थपिहालौँ, 70 वर्ष भन्दा लामो समय भूमिगत बसेर जेल झेल नेल गरेर धेरै मान्छेहरू गुमाएर शहीद बनाएर बल्ल प्राप्त भएको त्यो ठूलो उपलब्धि रक्षाका निम्ति नेताहरू बीचको यो कटुता केवल पदको मात्रै कारणले होला कि अदृश्य केही चिज पनि छन्? महासचिव हुनुहुन्छ तपाईँ त एकदमै धेरै संघर्षशील पनि हुनुहुन्छ, आज खुलेर भनिदिनुहोस् न।
यसमा मैले तपाईँसित म खुलेरै भन्छु के हो भने अब यो लुगाउने छोप्ने कुरै केही रहेन, सबै त छ्याङछ्याङ बि छ होइन, सबै देखिएकै छ। जस्तो भनौँ न, यदि राज्य सञ्चालनमा समस्या कमजोरी हुन्थ्यो भने त्यसलाई सच्याउने आफ्नै विधि प्रक्रिया समय हुन्थ्यो, पार्टीभित्रका समस्याले पिरोलेको थियो भने त्यसको त्यसलाई करेक्सन गर्ने विधि प्रक्रिया र समय हुन्थ्यो, त न राज्य सञ्चालनका कमजोरी भनिएका कमजोरी सच्याउनको लागि विधि प्रक्रिया र समयलाई ख्याल गरियो, न पार्टीभित्र भनिएका कमजोरीलाई सच्याउनको लागि विधि प्रक्रिया र समयलाई ख्याल गरियो, त्यो केही पनि ख्याल गरिएन। केही ख्याल गरिएन, सम्पूर्ण एकदम लज्जाबोध हुने हिसाबले गतिविधिहरू भए होइन। अब तपाईँ भन्नु संसदीय लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा फ्लोर क्रस गरेर विरोधी आफ्नो प्रतिद्वन्दी विरोधीलाई मतदान गर्ने ठाउँमा पुग्ने भनेको यहाँभन्दा लज्जास्पद, म त भन्छु जो साथीहरू त्यो ठाउँमा पुग्नुभयो उहाँहरूभित्रको इमानले कति लखेर्तो होला जस्तो मलाई लाग्छ। उहाँहरू
जस्तो नेतृत्वको एक दुईजनालाई मात्रै सङ्केत नगर्ने हो भने जनस्तरसम्म अथवा पार्टीको तल्लो जिल्ला स्तरीय गाउँ स्तरमासम्म पनि ठुलो कित्ता यहाँहरूभन्दा बाहिर रहने खतरा पनि छ नि।
होइन, बाहिर रहने यसो नि, हामी म तपाईँलाई बताउँछु यो हाम्रै जीवनमा घटेका घटनाहरूको प्रसङ्ग मलाई सम्झना आउँछ। आज मात्रै यस खालका कुरा देखा परेका होइन, पार्टीभित्र अनेक समयमा अनेक खालका समस्याहरू चुनौतीहरू विग्रहहरू देखा परे। कुनै बेला हामी जब कोर्डिनेसन केन्द्र बनेको थियो त्यो कोर्डिनेसन केन्द्र करेक्सन गर्दै अगाडि बढ्ने सिलसिलामा त्यस बेला त्यो कोर्डिनेसन केन्द्रभित्र पनि केही नेतृत्वदायी तहमा बसेका मान्छेहरूले विग्रहको दुन्दुभी बजाए, तर त्यसलाई पनि सामना गर्दै हामी आयौँ र त्यो विग्रहको दुन्दुभी बजाउनेहरू टिकेनन्। पछि हामी देख्यौँ एमाले माले बनिसकेपछि, भूमिगत माले बनेपछि त्यो मालेलाई नेतृत्व गर्ने महत्त्वपूर्ण व्यक्तिहरू खास गरी सिपिजीले जुन खालको सिपिजीको द्वारा समस्या सिर्जना भयो त्यस बेला हामी चाहिँ वास्तवमा त्यो सिपिजीको विकल्पमा कल्पना पनि गर्न सक्दैन थियो, यस्तो अवस्था थियो। त्यति हुँदा हुँदै पनि वास्तवमा त्यो चुनौतीको पनि सामना गऱ्यौँ हामीले। पछिल्लो समयमा 54 सालमा पार्टी विभाजन, माले एमाले, राष्ट्रवाद, राष्ट्रघातका तमाम कुराहरू आए, झन्डै 40% एकदम पौरखी लाग्ने पौरखी देखिने पार्टीका कतिपय नेता कार्यकर्ताहरूले पार्टीबाट चाहिँ विभाजनको पक्षमा लागे, तर त्यो 3 वर्ष पनि टिकेन। यद्यपि त्यसले आन्दोलनलाई ठुलो नोक्सानी पुर्यायो, तर त्यो विभाजन औचित्यपूर्ण थिएन भनेर स्वयं विभाजनको पक्षमा लाग्नुभएका साथीहरू समेत पनि एकतामा आउनुभयो, हाम्रो यो अनुभव छ। त्यस बेला त्यसरी विभाजन भएको मालेले निर्वाचनमा 1 सिट पनि प्राप्त गर्न सकेन र अत्यन्त लज्जास्पद स्थिति हो। मैले खालि के भन्न खोजेको भने हाम्रो यो एमाले भनेको खालि अनुकूलतामा, विजयमा, प्रशंसामा मात्रै अगाडि बढेको छैन, प्रतिकूलतामा पनि अत्यन्त चुनौतीहरूको सामना गरेर पनि अगाडि बढेको छ। अब अहिले जहाँसम्म अहिलेको कुरा छ, हाम्रा नेताहरू म के नाम लिइरहने, जुन नेताहरू यो गतिविधिमा अगुवाई गर्दै हुनुहुन्छ उहाँहरू ईर्ष्या द्वेष
महाशयज्यू, मैले यति गर्न सके, पार्श्वमा धुन बजिसक्यो, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलज्यूसँग, उहाँको संगठनात्मक र समसामयिक राजनीतिक विषयसँग जोडिएर हामीले बहस गर्यौं। आजको बहस यही सकिन्छ, अन्तरसंवाद यही सकिन्छ। सहकर्मी शंकर भण्डारी र म नवराज लम्साललाई विदा दिनुहोस्। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।